रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल बीच आज पनि भेटवार्ता। वार्तामा ठोस प्रगति नभएको नेता नेपालको प्रतिक्रिया। गल्ती महसुस गरेर पार्टीमा फर्किनेलाई काम गर्ने अवसर दिइने एमाले अध्यक्ष ओलीको भनाई। नेपालमा आज थप 2428 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। भारतमा एकै दिन 3,14,000 भन्दा बढ़ीमा कोरोना संक्रमण, 2,000 भन्दा बढ़ीको मृत्यु। र काठमाण्डुमा जारी त्रिकोणात्मक T20 क्रिकेट अन्तर्गत नेपालद्वारा मलेसिया पराजित। अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल बीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ। उहाँहरू बीच आज राजधानीको नागपोखरी स्थित होटल मेरियटमा भेटवार्ता भएको हो। भेटवार्तापछि नेता नेपालले संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताउनुभयो। नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ब्रिफिङ गर्नुभएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मको गल्ती महसुस गरेर पार्टीमा फर्किनेलाई काम गर्ने अवसर दिइने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज बल्खुस्थित मदन नगरमा नेकपा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूलाई साधारण सदस्य समेत नरहने गरी कार्यवाही गर्दै हिँड्नेहरूलाई आफूहरूले कुनै कार्यवाही नगरेको र पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई सम्झाई बुझाई गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको बताउनुभयो। सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन व्यक्तिगत रूपमा नेताहरूसँग छलफल भइरहेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले पार्टी विरूद्ध गुट उपगुट चलाउने, अनुशासनहीनसँग कुनै संवाद र सम्झौता नगर्ने स्पष्ट पार्नुभयो।
हाम्रो पार्टी मजबुत छ, फेरि हामी जितका साथ अगाडि बढेका छौं। उनीहरूले सड़कबाट हामीलाई विभिन्न ढंगले कार्यवाही गरेर निकाल्यौं हटायौं भनेर तमासा गरेका हुन् हाम्रा विरूद्ध। यति उपद्रव गर्दा पनि, अर्को पार्टी देशभरि खोलेर हिँड्दा पनि, अहिलेसम्म हामी कार्यवाही नगरे हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ। पार्टी अनुशासित बनाउनु पर्छ। हामीले अराजकतासँग हामी सम्झौता गर्न सक्दैन। हामी अनुशासनहीनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सक्दैन। व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत तवरमा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ। समूहगत रूपमा पार्टीभित्र गुट बनाउने अनि मेरो गुटको यति भाग भन्ने, यस्ता भाग भण्डाहरू अब उपरान्त पार्टीमा चल्दैन।
प्रधानमन्त्री ओलीले पार्टी कब्जा गर्ने र कम्युनिष्ट आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भइसकेको बताउनुभयो। आफूले देश निर्माणको अभिभारा छाडेर मुलुकलाई अलपत्र नपार्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकलाई अगाडि बढ़ाउन नेकपा एमालेकै कुशल नेतृत्व रहने बताउनुभयो।
देशको राजनीति, देशको अर्थतन्त्र, देशको सामाजिक प्रबन्ध लगायत वातावरण, मानव अधिकारका पक्षहरू, अरू तमाम पक्षहरू, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको रक्षा जगेर्ना, अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार, मैत्रीको विस्तार, बाह्य सहयोगको देशका निम्तिको समुचित प्रयोग, यी सबै पक्षहरूमा नेकपा एमाले स्पष्ट, दृढ गतिशील छ। यस पार्टीसँग गन्तव्य छ, उद्देश्य छ, बाटा छ, त्यहाँ कसरी पुग्ने भन्ने नीति छ, कार्यक्रम छ, योजनाहरू छ। अरूको जस्तो स्वार्थ, जोड घटाउ, अनुचित अपवित्र गठबन्धनका साथ अनेक प्रकारका दाउपेचबाट सत्ता हत्याउने खालका तरिकाहरू अवलम्बन गर्ने यो पार्टी होइन। यो पार्टी जनवादी तरिका अवलम्बन गरेर अगाडि बढ्ने पार्टी। यस पार्टीले अभिभारा छोडेर देशलाई अलपत्र पर्न दिँदैन, अगाडि बढाउन नेतृत्व गर्छ भन्ने यस अवसरमा म स्पष्ट गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका माधव नेपाल, जननाथ खनाल समूहका नेताहरूसँग छलफल गर्दै आउनु भएको छ। राष्ट्रिय सभामा रिक्त एक पदका लागि आगामी जेठ 6 गते बिहिबार उपनिर्वाचन हुने भएको छ। बागमती प्रदेशमा अन्य समूहतर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पद पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन बमोजिम गत सोमबारको सरकारको निर्णय अनुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन बमोजिम कुनै सदस्यको पदावधि 6 महिना भन्दा बढ़ी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त पद भएको 35 दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था रहेको छ। नेपालको संविधान बमोजिम आयोगमा दर्ता कायम रहेका राजनैतिक दलहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनको लागि यही वैशाख 10 गतेदेखि 14 गतेसम्म कार्यालय समयभित्र कानूनले तोके बमोजिमको ढाँचा निवेदन दिन निर्वाचन आयोगले सूचना जारी गरेको छ। राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै सरकारवालाहरूसँग निर्वाचन आयोगले अनुरोध गरेको छ। नेपालमा आज थप 2428 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देशभर 10001 पीसीआर परीक्षण गर्दा 2365 र एन्टीजेन परीक्षणबाट 63 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाण्डुमा 987, ललितपुरमा 106 र भक्तपुरमा 81 गरी काठमाण्डू उपत्यकामा मात्रै 1174 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बाँकेमा 277, रूपन्देहीमा 125, मोरङमा 113, पर्सामा 79, कैलालीमा 73 जना संक्रमित भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 292,152 पुगेको छ। आज थप 252 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 276,345 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणका कारण आज थप 5 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 3,117 पुगेको छ। हाल देशभर 12,690 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। नयाँ भेरिएण्ट सहितको कोरोना संक्रमण बढ़न थालेपछि भोलिदेखि पशुपतिनाथ गुहेश्वरी लगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ। पशुपतिनाथ गुहेश्वरी लगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। नयाँ भेरिएण्ट सहितको कोविड 19 संक्रमण नेपालमा समेत बढ़दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐनले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसै अनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ। गत वर्ष पनि कोरोनाबाट बस्न जारी बन्दाबन्दीका कारण 9 महिनासम्म पशुपतिनाथ गुहेश्वरी लगायत मठ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्ड भन्दा बढ़ी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ। घाट सेवामा आउने सबैलाई अनिवार्य रूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ। कोरोनाको जोखिम बढ़न थालेसँगै पछिल्लो समय सीमा नाकाहरूको सुरक्षामा कड़ाई गर्न थालिएको छ। रूपन्देही जिल्लाको बेलहैया अन्तर्राष्ट्रिय सीमा नाकामा भारतबाट आएकाहरूको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क र होल्डिङ सेन्टर समेत स्थापना गरी अभिलेखीकरण शुरू गरिएको छ। रूपन्देहीबाट संवाददाता शशि पन्थीको रिपोर्ट।
सुरक्षा मापदण्ड पालना गर्न रूपन्देही जिल्लाको बेलैया अन्तर्राष्ट्रिय सीमानाका व्यवस्थापन गर्नका लागि होल्डिङ सेन्टरको स्थापना गरिएको छ। बेलैया सीमानाका हेल्डेक्स एक महिना अगाडिदेखि नै शुरू भए तापनि प्रभावकारी हुन सकेको थिएन। मित्र राष्ट्रबाट आएकाहरूलाई अभिलेखीकरण गरी स्क्रिनिङ गर्ने तापमापन गर्ने गरी जनशक्ति र पूर्वाधारको हिसाबले बस्नको लागि होल्डिङ सेन्टरको रूपमा स्थापना गरिएको हो। सीमानाकामा आएका नागरिकको स्वस्थता छ छैन परीक्षण गरी नेपाल सरकारले दिएको प्रोटोकल अनुसार व्यवस्थापन गर्ने गरेको बताउनुहुन्छ रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ।
राज्यबाट नाकामा आएका व्यक्तिहरूलाई स्वस्थता छैन भन्ने कुरा परीक्षण गर्छौं। यदि स्वस्थ छ भने उसलाई नेपाल सरकारले तोकेको प्रोटोकल अनुसारको व्यवस्थाका लागि हामी संयुक्त पालिका वा अरू जिल्लामा चाहिँ प्रचार गर्छौं। यदि ऊ संक्रमित भयो भने होम आइसोलेसन वा होटेल आइसोलेसनको व्यवस्था गर्छौं। उसलाई चिकित्सकीय सेवा चाहियो भने कोविड हस्पिटल भीम अस्पताल र कोविड अस्थायी अस्पतालमा चाहिँ पठाउँछौं।
बेलैया नाकामा हेल्डेक्स शुरूदेखि नै गरिए पनि जनशक्ति पूर्वाधारको हिसाबले बस्नको लागि होल्डिङ सेन्टरको रूपमा अभिलेखीकरण गरी स्क्रिनिङ गरी तापमान नाप गर्ने एन्टिजेन बेस्ड टेस्ट गर्ने गरेका रूपन्देही जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरी।
खास गरी हटस्पटबाट आएकाहरूलाई त्यहाँ अभिलेखन गर्ने स्क्रिनिङ गर्ने कोविड 19 यो संक्रमणलाई व्यवस्थापन रोकथाम गर्नलाई यो हेल्डेक्स लगायत हामीले होल्डिङ सेन्टरलाई विकास गर्नलाई यसले चाहिँ सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।
रूपन्देहीमा पछिल्लो पटक कोविडका बिरामी वात्तै बढेका छन्। यो बेलिया नाकाबाट आउने जाने किनमेल गर्ने गरेका कारण संक्रमित बढेका हुन्। पुनः डाक्टर राजेन्द्र गिरी।
रूपन्देही जिल्लामा यो दुई हप्तामा सक्रिय संक्रमितको संख्या चाहिँ बढेको छ। एउटा हाम्रो अन्तर्राष्ट्रिय दोस्रो ठूलो नाकाको रूपमा चिनिन्छ बेलैया नाका। त्यो नाकाबाट दैनिक चाहिँ हाम्रा नेपाली दाजुभाइहरू आतेजाते गर्ने एउटा अवस्था छ भने रूपन्देहीमा विगतमा फाटफुट चिकित्साको परामर्शबाट टेस्ट गरेकाहरूमा त्यो संक्रमण रहिरहेको अवस्था थियो।
खुल्ला सीमा नाकाबाट आवत जावत निरन्तर भएका कारण विगतको तुलनामा कोविडका बिरामीहरू बढ़दै गएका छन्। सरकारले सीमा नाकाहरूमा आवत जावतलाई थप कडाई गरेमा संक्रमणको जोखिम कम हुन सक्थ्यो। शशी पन्थी, रेडियो नेपाल, भैरहवा।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ। नगरपालिकाको आज बसेको बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले यही वैशाख 10 देखि 17 गतेसम्म बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवा बाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने सूचनामा उल्लेख छ। नगरपालिकाका सबै ओडा कार्यालय तथा स्वास्थ्य संस्था यथावत रूपमा सञ्चालन हुने सूचना अधिकारी ब्रिजेश चौधरीले जानकारी दिनुभयो। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरस संक्रमणले मुलुकमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेता सिंहले सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नुभन्दा पनि सत्ता जोगाउन बढ़ी केन्द्रित देखिएको उल्लेख गर्नुहुँदै कोरोनाका कारणले केही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गर्नुभयो। राजधानीका ठूला अस्पतालमा भएका अक्सिजन प्लान्ट सञ्चालन हुनुपर्ने बताउनुहुँदै नेता सिंहले कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्न समेत सरकारसँग आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै VAN 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सड़क दैनिक 9 घण्टा बन्द हुन थालेको छ। विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी जोमसम कोरला सड़क आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक 9 घण्टा सवारी आवतजावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो। विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको आयोजनाका सूचना अधिकारी अश्विनी कुमार यादवले बताउनुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापाले सैन्य संगठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ। नेपाली सेनाका लागि आयोजित साताव्यापी सैनिक आचरण सम्बन्धी कार्यक्रमको आज समापन गर्नुहुँदै प्रधान सेनापति थापाले राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँबाट हुनु नहुने बताउनुभयो। उहाँले सैनिक आचार संहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई संगठनमा सकारात्मक सांस्कृतिको थालनीको रूपमा लिन आग्रह गर्नुभयो। भारत सरकारले नेपालका गैरनाफामूलक संघ संस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहार स्वरूप बस तथा एम्बुलेन्स प्रदान गरेको छ। काठमाण्डौ स्थित भारतीय राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले 39 वटा एम्बुलेन्स र 6 वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो। कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। लक्षित उमेर समूहका बाल बालिकालाई मापदण्ड अनुसारको खोपको मात्रा दिएको सुनिश्चित भइसकेपछि जिल्लालाई सुदूरपश्चिम प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो। कञ्चनपुरबाट संवाददाता हरिचन्द्र बागको रिपोर्ट।
कञ्चनपुर जिल्लाका सबै स्थानीय तहहरूमा स्वास्थ्य कर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूको संयुक्त टोली परिचालन भई घरधुरी सर्वेक्षण गरिएको थियो। त्यससँगै खोप समन्वय समितिले समेत अनुगमन गरी ओडा हुँदै जिल्लाका 9 वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरी कञ्चनपुर जिल्लालाई सुदूरपश्चिम प्रदेशको दोस्रो जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला पूर्ण खोप समन्वय समिति कञ्चनपुरका अध्यक्ष फैरु तामाङ:
कञ्चनपुर जिल्लाको 9 वटा पालिकामा गएर अनुगमनको क्रममा घर दैलो पनि पुगेका छौँ, वाडा पनि पुगेका छौँ।
कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा लक्षित उमेर समूहका बाल बालिकाहरूलाई मापदण्ड अनुसार खोपको मात्रा दिइएकोले क्रमशः जिल्लागत रूपमा घोषणा गर्दै यही वैशाख 20-25 गते भित्र सुदूरपश्चिम प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी भइरहेको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी:
20-25 गते भित्र हामी पूर्ण खोप सुनिश्चितता र दिगोपनाको प्रदेशको रूपमा सुदूरपश्चिमलाई स्थापित गर्न चाहन्छु।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय प्रकाश रावल र लाल बहादुर खड्का।
स्वयंसेविका ज्यूहरू जसरी गाउँका हरेक कुना कन्दरामा नयाँ जन्मेको शिशुलाई खोपको जागरण गराउने र सबै खोपहरू लगाउने जुन वातावरण सिर्जना गरेर हामीले यो जिल्लालाई पूर्ण रूपले सबै खोपहरूको सुनिश्चितता घोषणा गरिरहेका छौँ।
महिला स्वयंसेविकाको क्रियाशीलता अत्यन्त उल्लेखनीय छ। सबैको यो मेहनत र ठूलो प्रयत्नका बावजुद भएको
विक्रम सम्वत 2034 सालबाट विस्तारित भई निरन्तर जारी रहेको खोप अभियानलाई प्रभावकारी बनाउन र दुर्गम गाउँ बस्तीसम्म पनि पुर्याउन सरकार र सम्बद्ध सबै पक्षको भूमिका सराहनीय छ। अहिले देशका विभिन्न जिल्लाहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए पनि घोषणालाई सार्थक र दिगो बनाउन सम्बन्धित सबै पक्षको निरन्तर सहयोग आवश्यक देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
झापाको भद्रपुरमा टिपरले सफारीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। भद्रपुर 10 स्थित मेची राजमार्ग अन्तर्गत चार आलीमा आज टिपरले सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार भद्रपुर नौ निवासी 67 वर्षीय गायत्री देवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय छापाले जनाएको छ। रौतहटमा खेतमा गएका एक युवकको चट्याङ लागेर मृत्यु भएको छ। रौतहटको गुजरा नगरपालिका साथ पल्टुवा घर भएका 40 वर्षीय लक्ष्मण महराको आज हावाहुरी पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतको राजधानी दिल्ली स्थित उच्च अदालतले अस्पतालहरूमा अक्सिजन आपूर्ति व्यवस्थामा देखिएको समस्यालाई लिएर केन्द्र सरकारको आलोचना गरेको छ। भारतमा कोरोना भाइरसको नयाँ चक्रका कारण लाखौं नागरिक संक्रमित भएका र यस्तो विषम परिस्थितिमा अस्पतालहरूमा भने अक्सिजन अभावका कारण संक्रमित व्यक्तिले उपचार नै नपाई मर्ने स्थिति रहेको भन्दै अदालतले केन्द्र सरकारलाई अक्सिजन अभाव पूरा गर्ने कार्यमा गम्भीर हुन आदेश पनि जारी गरेको छ। भारतमा पछिल्लो 24 घण्टामा संक्रमितको संख्या 3,00,000 नागेको छ भने 2,000 भन्दा बढ़ी व्यक्तिले ज्यान गुमाएका छन्। यो संख्या विश्वमा नै एकै दिन संक्रमित हुनेको संख्यामा सबैभन्दा धेरै संख्या हो। कोरोनाको सुनामी झेलिरहेको भारतमा कुल संक्रमितको संख्या लगभग 1,60,00,000 पुगेको छ। यसैबीच विश्वभर कोरोना महामारीका कारण संक्रमित हुनेको संख्या 14,45,00,000 नागिसकेको छ भने 30,75,000 जना मानिसको मृत्यु भएको छ। अमेरिकाले विश्वव्यापी मौसम परिवर्तनको समस्या समाधानमा विश्वकै नेतृत्व लिने प्रयास स्वरूप राष्ट्रपति कार्यालय व्हाइट हाउसमा भर्चुअल रूपमा विश्व सम्मेलनको आयोजना गरेको छ। 40 राष्ट्र सहभागी सो सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले उत्सर्जन गर्ने कार्बन ग्यासको मात्रा सन् 2030सम्ममा आधा घटाउने नयाँ प्रतिबद्धता जनाउनु भएको छ। सम्मेलनको शुरूमै सहभागीहरूले कार्बन उत्सर्जन कम गरी विश्वको वातावरण जोगाउने काममा आनाकानी गरिरहेका राष्ट्रहरूलाई तत्काल आफ्नो तर्फबाट के गर्ने भन्ने विषयमा प्रश्न पार्न जोड़ दिएका थिए। अमेरिकी राष्ट्रपति बाइडेनले आज विश्व पृथ्वी दिवसको अवसर पारेर सो सम्मेलन गर्नुभएको हो। पाकिस्तानको क्वेटा शहरमा रहेको एक होटलमा बम विस्फोट हुँदा 5 जनाको मृत्यु भएको छ। होटलको पार्किङ स्थलमा विस्फोटक पदार्थले भरिएको कार विस्फोट गराइएको पाक तालिबानले जिम्मा लिएको छ। चीनका दूतलाई लक्षित गरी विस्फोट गराइएको भनिए पनि तालिबानले यस बारेमा केही पनि उल्लेख नगरेको बताइएको छ। अब आर्थिक समाचार।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानी मध्ये 51% सेवा क्षेत्रमा र 49% औद्योगिक क्षेत्रमा लगानी रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन 2075/76 सेवा क्षेत्र अन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानी मध्ये 27.4% बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ। त्यसैगरी औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा 28.6% र विद्युत क्षेत्रमा 20% वैदेशिक लगानी रहेको छ। सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार नेपालमा आर्थिक वर्ष 2075/76 अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीमा 8.8% कमी आएको देखिएको छ। 2076 असार मसान्तसम्ममा नेपालमा 53 देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। त्यसमध्ये भारतबाट सबैभन्दा बढ़ी 56.5 अर्ब रूपियाँ लगानी रहेको छ। यसैगरी चीनबाट 27.56 अर्ब लगानी रहेको प्रत्यक्ष वैदेशिक प्रतिवेदनमा उल्लेख छ। साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। बिहिबार नेप्सी सूचक 15 अंकले बढ़ेसँगै 2648 बिन्दुमा उक्लिएको छ। बिहिबार 214 कम्पनीका शेयर 5 अर्ब 91 करोड़ रूपियाँमा किनबेच भएका छनृ जुम्लाको हिमा गाउँपालिकामा निगालो प्रशोधन गर्ने उद्योग सञ्चालन गरिएको छ। सो उद्योगको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले निगालो उद्योगको निरन्तरता र विकासमा पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। डोको बुन्ने पुरानो पेसालाई जोगाउन तथा आर्थिक आय आर्जनका लागि हिमा गाउँपालिकाका सातजना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको जुम्लाबाट हाम्रा संवाददाता सागर परियारले जनाएका छन्।
आर्थिक समाचारमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपालले त्रिगुणात्मक टी20 आईमा अन्तिम खेलमा मलेसियालाई 69 रनले पराजित गरेको छ। बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ। जितको लागि 218 रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया 19.1 ओभरमा 148 रनमा अल आउट भए। मलेसियाका अमिनुद्दी रामलीले 18 बलमा 5 छक्का र 1 चौका सहित सर्वाधिक 41 रनको योगदान दिए। कप्तान अहमद फाइजाले 31, बिरनदीप सिंहले 13, फिक्टी सामले 14 र मोहम्मद वाफिफले 12 रन बनाए। डेब्यू खेल खेलेका कमल सिंह एरीले 3.1 ओभरमा 16 रन खर्चेर 3 विकेट लिए। सन्दीप लामिछानेले 4 ओभरमा 42 रन खर्चेर 3 विकेट लिए। सोमपाल कामीले 4 ओभरमा 1 मेडल सहित 20 रन खर्चेर 3 विकेट लिए। सुमन भारीको नाममा 1 विकेट रह्यो। त्यसअघि करण केसीले शानदार ब्याटिङ गरेपछि नेपालले 7 विकेटको क्षतिमा 217 रन बनाएको थियो। नेपालले टी20मा बनाएको यो दोस्रो सर्वाधिक रन हो। 13 साकमा नेपालले भूटान विरूद्ध 236 रन बनाएको थियो। 7 नम्बर ब्याटिङ गरेका करणले मात्र 13 बलमा 7 छक्काको मद्दतमा 45 रन बनाएपछि नेपालले दोस्रो खेलमा 200 रनको आँकडा पार गरेको थियो। डेब्यू सहित अघिल्ला 3 खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल 16 रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि 73 रनको साझेदारी गरेका थिए। तर 12 ओभरमा दुवै खेलाड़ी आउट भएका थिए। 25 बल खेलेका ज्ञानेन्द्रले 4 छक्का र 1 चौकाका साथ 41 रन बनाए। 32 बल खेल्दै आसिफले 3 छक्का र 3 चौकामा 42 रन जोडे। कुशलले 12 बलमा 2 छक्काका साथ 16 रन बनाएका थिए। दिपेन सिंह ऐरी 17 बलमा 5 चौका र 1 छक्का सहित 33 रन, विनोद भण्डारी 8 र कुशल मल्ल 19 रनमा आउट भए। नेपाल 4 खेलमा 3 जित र 1 हार सहित 6 अङ्कका साथ लीगमा शीर्ष स्थानमा रह्यो। नेपालले पहिलो खेलमा नेदरल्याण्ड र दोस्रो खेलमा मलेसियालाई 9 विकेटले हराएको थियो। नेदरल्याण्डसँगको दोस्रो खेलमा 3 विकेटले पराजित भएको थियो। नेदरल्याण्ड 4 खेलमा 2 जित, 1 हार र 1 बराबरीका साथ 5 अङ्कका साथ दोस्रो स्थानमा रह्यो। मलेसिया 4 खेलमा 3 हार र 1 बराबरीका साथ 1 अङ्क जोड्दै पुछारमा रह्यो। फाइनलमा नेदरल्याण्ड र नेपाल यसअघि नै पुगिसकेका थिए। फाइनल शनिबार हुनेछ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 तथा अन्य प्रदेशका पहाड़ी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 18.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 26.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस, वर्षा 6.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.0 डिग्री सेल्सियस, वर्षा 17.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 26.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल बीच आज पनि भेटवार्ता। वार्तामा ठोस प्रगति नभएको नेता नेपालको प्रतिक्रिया। गल्ती महसुस गरेर पार्टीमा फर्किनेलाई काम गर्ने अवसर दिइने एमाले अध्यक्ष ओलीको भनाई। नेपालमा आज थप 2428 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। भारतमा एकै दिन 3,14,000 भन्दा बढ़ीमा कोरोना संक्रमण, 2,000 भन्दा बढ़ीको मृत्यु। र काठमाण्डुमा जारी त्रिकोणात्मक टी20 क्रिकेट अन्तर्गत नेपालद्वारा मलेसिया 69 रनले पराजित। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। 8 बजे अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।